You're with SBS Radio.
भूमिका जी, के कारणले चाहिँ बायोग्राफी लेख्न तपाईँलाई उत्प्रेरित गर्यो?
अब इन जेनरल सोसाइटीमा चाहिँ महिला र पुरुषको धेरै अटोबायोग्राफीहरू आइरहेको छ, जीवनीहरू आइरहेको छ, सबै कुराहरू पढ्न पाउँछौँ नि त. तर कसैले पनि इनिसिएसन लिएर चाहिँ तेस्रो लिङ्गीको कथा कस्तो हुन्छ, व्यथा कस्तो हुन्छ, यो पनि समाजले पढ्न पाउनुपर्छ, बुझ्न पाउनुपर्छ भन्ने हिसाबमा चाहिँ कसैले पनि त्यो कुराहरूमा ध्यान दिएको थिएन कि. त्यही भएर मैले चाहिँ अब सानो उमेरमा नै आफैले इनिसिएसन लिएर र हाम्रो एउटा घोस्ट राइटिङ छ उहाँहरूसँग मिलेर चाहिँ मैले यो मेरो आफ्नो कथा जो जन्मिँदाखेरि यहाँसम्म आउँदाखेरि गरेको मैले सङ्घर्ष दुःख हरेक कुराहरू चाहिँ किताब मार्फत खुलाएको छु कि. त्यो किताब चाहिँ किन भन्दाखेरि चाहिँ अब समाजमा चाहिँ त्यो किताब बाहिर गइसकेपछि चाहिँ पढिसकेपछि चाहिँ पढ्ने व्यक्तिहरूलाई चाहिँ रियलाइज हुन्छ जस तेस्रो लिङ्गी समलिङ्गीको धेरै समस्या दुःखहरू रहेछ भनेर चाहिँ त्यो बुझ्ने एउटा वे पनि हुन्छ भनेर खास चाहिँ होइन. अनि अर्को चाहिँ अब हाम्रो तेस्रो लिङ्गी समलिङ्गी साथीहरू कति धेरै चाँदा चाहिँ लुकेर बस्नु भएको छ कि, उहाँहरूलाई चाहिँ अगाडि आउन खुलेर आउन चाहिँ एउटा यो बुकले चाहिँ उहाँलाई एउटा प्रेरित पनि गर्छ भनेपछि चाहिँ त्यो एउटा कारण हो खासै.
कतिको गाह्रो भयो तपाईँलाई आफै चाहिँ यसरी सार्वजनिक रूप तेस्रो लिङ्गी हो भनेर आउन त्यो बेलामा?
एकदमै धेरै गाह्रो थियो. बाटो हिँड्दा छक्का हिजरा नपुङ्सक भनेर एकदमै छिथी दुदुर गर्ने होइन, हाँस्ने गिजाउने, अब जहाँ गए पनि मलाई हेरेर चाहिँ एकदमै मान्छेहरू अचम्म मान्ने, छुट्टै ग्रहबाट आएको जस्तो खालको व्यवहारहरू गर्नुहुन्थ्यो होइन. अब स्कुल पढ्दाको समस्या, बाटो हिँड्दाको समस्या, सबै ठाउँमा एकदमै धेरै डिस्क्रिमिनेसन भनौँ न, धेरै सङ्घर्ष गरेर यहाँसम्म आएको म होइन. जुन सङ्घर्ष मैले गरेँ, जुन दुःख मैले भोगेँ, त्यो अब नयाँ आउने पिँढीलाई चाहिँ त्यस्तो खालको समस्या चाहिँ खासै भोग्न पर्छ जस्तो चाहिँ मलाई लाग्दैन खासै.
तपाईँ चाहिँ अदर पासपोर्टमा अन्य भन्ने क्याटेगोरी राखेर पहिलोचोटि ट्राभल गर्ने नेपाली, त्यो क्षण सम्झँदा कस्तो लाग्छ तपाईँलाई?
एक त मैले आफ्नो पहिचान अनुसारको नागरिकता पाएँ, पासपोर्ट पाएँ होइन, अनि एकदमै खुसी महसुस भएको थियो मलाई त्यतिखेर. अहिले पनि म खुसी नै छु किन भन्दाखेरि हाम्रो लामो सङ्घर्ष, लामो यो हाम्रो लडाइँ छ नि जुन हाम्रो आफ्नो पहिचानलाई लिएर चाहिँ, त्यो चाहिँ हाम्रो आफ्नो लैङ्गिक पहिचान अनुसारको नागरिकता हुनु पाउनुपर्छ, पासपोर्ट पाउनुपर्छ हामीले बाँच्न पाउनुपर्छ भनेर चाहिँ हाम्रो जुन लडाइँ थियो नि, त्यो नागरिकता र पासपोर्ट पाएपछि चाहिँ मलाई एकदमै खुसी लाग्यो होइन. किनकि अब सरकारले पनि केही हिसाबमा चाहिँ हाम्रो यो नागरिकता र पासपोर्टको विषयमा चाहिँ एउटा फ्लेक्सिबल रूपमा चाहिँ अलिकति काम गऱ्यो नि त. त्यसपछि चाहिँ म फर्स्ट टाइम चाहिँ अन्य उल्लेख गरेको पासपोर्टबाट चाहिँ म विदेश गएँ होइन. फर्स्ट टाइम विदेश त गएँ होइन कि, अन्य पासपोर्ट चाहिँ फर्स्ट टाइम लिएर भनौँ न. त्यतिखेर चाहिँ मलाई अलिकति डर पनि लागेको थियो, जस्तै अब नेपालमा पो अन्य भनेर नागरिकता चाहिँ इस्युज गर्यो होइन, तर अरू कन्ट्रीले चाहिँ मलाई भिजा दिन्छ कि दिँदैन, फेरि जान पाउँछ कि पाउँदैन भन्नेमा अलिकति डाउट थियो. तर त्यो चाहिँ त्यस्तो कुनै पनि समस्या भएन. म फर्स्ट टाइम दिल्ली ट्राभल गरेँ, त्यसपछि ताइवान ट्राभल गरेँ, त्यसपछि ब्याङ्कक गएँ, त्यसपछि अमेरिका गएँ. त्यही पासपोर्टमा मलाई उहाँहरूले इजिली नै वेलकम गर्नुभयो भनौँ न. त्यो पासपोर्टमा जस्तो कुनै पनि रोकटोक चाहिँ भएन. तर विडम्बना के भन्दाखेरि चाहिँ मैले पहिचान अनुसारको नागरिकता पनि पाएँ, पासपोर्ट पनि पाएँ, तर त्यहाँ मैले चाहेको आफ्नो नाम जुन भूमिका श्रेष्ठ भनेर चाहिँ त्यहाँ उल्लेख गर्न पाइनँ. किनकि अब नेपालको यो नागरिकता ऐन सम्बन्धी चाहिँ त्यहाँ कुनै पनि नामहरू परिवर्तन गर्न नपाउने भएको भएर चाहिँ म त्यो नाम पनि परिवर्तन गर्न पाउनुपर्छ भन्ने हिसाबमा चाहिँ लागिरहेको छु होइन. सायद त्यो पनि छिटै नै आउँछ होला डिसिजन. त्यो भयो भने चाहिँ फुल्ली रूपमा चाहिँ मेरो लिङ्गको मलमा अन्य र मैले आफ्नो चाहेको नाम चाहिँ त्यहाँ उल्लेख हुन्छ. तर अहिले चाहिँ अन्य भनेर पनि तर मेरो आफ्नो भूमिका श्रेष्ठ भन्ने नाम चाहिँ छैन फेरि.
नेपाल चाहिँ दक्षिण एसियाली मुलुकहरू र एसियाकै पनि थुप्रै मुलुकहरू भन्दा तेस्रो लिङ्गी समुदायलाई चाहिँ निकै अधिकार दिने राष्ट्रको रूपमा चिनिन्छ. तपाईँहरूले नै यो मुभमेन्ट पनि सुरु गर्नुभएको हो, कतिको गाह्रो भयो यो नागरिकता र पासपोर्टमा अन्य भनेर गराउनको लागि?
एकदमै हाम्रो लामो सङ्घर्षपछि चाहिँ हामीले चाहिँ हाम्रो अधिकार पाएका हौँ होइन. अब एसियाली कन्ट्रीभरिमा चाहिँ नेपाल अलिकति अगाडि छ, प्रोग्रेस पनि छ. जस्तै अब यो नागरिकता पासपोर्टदेखि लिएर अहिलेको संविधानमा चाहिँ हाम्रो कुराहरू, हाम्रो हक अधिकारहरू समेटेको अवस्था छ. त्यो एकदमै राम्रो कुरा हो. तर सुरुको दिनहरू सम्झिन पर्दा एकदमै दुःख लाग्छ. म लगायत मेरो सम्पूर्ण समुदायको साथीहरूलाई एकदमै धेरै समस्या थियो। घर परिवारबाट निकाल्ने, समाजमा बस्नको लागि चाहिँ अलिकति गाह्रो हुने, होइन, स्कुल पढ्न समस्या, कलेज जान समस्या, काम गर्न समस्या, हरेक ठाउँमा एकदमै समस्या थियो कि। अनि बेसिकली त हाम्रो तेस्रो लिङ्गी समलिङ्गी साथीहरूलाई एकदमै कुटपिट हुने, अब ज्यान मार्ने धम्की आउने, होइन, कतिलाई चाहिँ अब यौन शोषण हुने, हात खुट्टा भाँचेर थुप्रै किसिमको समस्याहरू चाहिँ एकदमै भोग्नु पर्यो हाम्रो समुदायको साथीहरूले, होइन। अनि हामीले चाहिँ यो मानवाधिकारको कुरा गरिराख्दाखेरि एज अ मानव भइसकेपछि चाहिँ हामीले सम्पूर्ण हक अधिकार पाउनुपर्छ भनेर चाहिँ हामीले चाहिँ हाम्रो आन्दोलन सुरु गरे हौँ कि। भनेपछि अब हाम्रो कार्यक्रम मार्फत हुन्छ अथवा यो हरेक ठाउँमा सहभागी जनाएर हुन्छ, विरोध गरेर हुन्छ कि प्रदर्शन गरेर हुन्छ कि, हामीले चाहिँ त्यो लामो सङ्घर्षपछि चाहिँ यो हाम्रो आफ्नो अधिकार पाएका हौँ। अब 2001 चाहिँ हाम्रो संस्था इस्टाब्लिस भयो, होइन, अब लगभग 19 वर्षसम्ममा चाहिँ हामीले धेरै कुराहरू चाहिँ उपलब्धिहरू चाहिँ गराए पाएका छौँ नेपालको उसमा चाहिँ, होइन। अब के छ भन्दाखेरि चाहिँ अब नेपाल चाहिँ सुरुको भनौँ न धेरै कुराहरूमा प्रोग्रेसिभ चाहिँ छ, तर यो कार्यान्वयन गर्ने पक्ष छ नि एकदमै फितलो छ कि। जस्तो नीति बनाउने कुरामा, कानुन बनाउने कुरामा चाहिँ एकदमै ढिलाइ भइरहेको छ। अब त्यसको लागि चाहिँ हामी अब यो विभिन्न मन्त्रालय, विभिन्न सांसदहरूलाई समितिमा गएर चाहिँ हामीले ज्ञापन पत्र बुझाउने, भेट्ने र आफ्नो सबै कुराहरू चाहिँ राख्ने गरिरहेका छौँ। सायद अब भविष्यमा चाहिँ नीति कानुनहरू बनाउने क्रममा चाहिँ सायद हाम्रो कुराहरू चाहिँ उल्लेखित हुन्छ भनेर चाहिँ विश्वास चाहिँ लागेको छ, होइन।
भनेको चाहिँ त्यो व्यवहारमा चाहिँ साँच्चै लागु हुन गाह्रो भइरहेको छ भन्नुभएको।
हजुर, जस्तो अब नागरिकता र पासपोर्ट दिने चाहिँ जुन यो कुरा भयो, त्यो जुन प्रक्रिया भयो, होइन, त्यो चाहिँ भयो, तर व्यवहारिक रूपमा चाहिँ एकदमै कठिन आयो। जस्तै मैले अन्य भनेर नागरिकता लिएँ, अबको चाहिँ नयाँ आउने त्यो सुरुलिङ्गी साथीहरूले चाहिँ अन्य भनेर नागरिकता लिनको लागि चाहिँ अब मेडिकल रिपोर्ट देखाउनु पर्ने अथवा डक्टरी जाँच गरेको देखाउनु पर्ने भन्ने यस्तो हुन नसक्ने कुराहरू चाहिँ अगाडि आइरहेको छ। त्यो चाहिँ एकदमै समस्या भयो, होइन। र कानुनी रूपमा चाहिँ यो नागरिकता मात्र, पासपोर्ट मात्र होइन, जस्तै वैवाहिक समानताको कुरा आउँछ, घर बसाउने कुरा आउँछ, होइन, जस्तै एउटा जेन्डर इक्वालिटीको कुरा गर्दाखेरि चाहिँ महिला र पुरुष सरह चाहिँ हामीले पनि सम्पूर्ण हक अधिकार पाउनुपर्छ भन्ने कुराहरू चाहिँ कुरामा हामी लडिरहँदाखेरि चाहिँ अब नेपाल सरकारले चाहिँ त्यो कुरालाई एकदम ढिलाइ गरेको छ कि। सामान्य कुरा चाहिँ तपाईँले के बुझ्नु भने चाहिँ जस्तै हामीलाई कुनै ठाउँमा रोजगारीको अवसर पनि हुँदैन, दिएको अवस्था पनि छैन, काम पाउनको लागि गाह्रो छ, सरकारी अफिसहरूमा हामीलाई काम पाइँदैन, लोकसेवा आयोगमा हामी जान सक्दैनौँ, होइन, भनेपछि चाहिँ यो यति धेरै कुराहरू छ कि त्यो कुरा चाहिँ सरकारले एकदमै मनन गरेर प्राथमिकता साथ चाहिँ हाम्रो आवाजलाई चाहिँ लिनुपर्ने हो भन्ने चाहिँ हाम्रो काम कुरा हो। तर अब नागरिकता र पासपोर्ट दिइसकेपछि चाहिँ सबै कुराहरू पुग्छ भनेर पनि होइन। जस्तै अब शिक्षाबाट वञ्चित हुन परेको अवस्था छ, स्वास्थ्यबाट वञ्चित हुन परेको छ, यो सबै कुराहरू चाहिँ सरकारले चाहिँ कार्यान्वयनका साथ चाहिँ अगाडि लानुपर्छ भन्ने कुरा चाहिँ हो।
अब यो त सरकारी नीति नियमको कुरा भयो, होइन, सामाजिक रूपमा कुरा गर्दाखेरि चाहिँ यो कानुनहरू बनेपछि तपाईँहरूलाई जीवनयापन गर्न केही सहज भएको छ?
अब यो कानुन भन्दा पनि, अब कानुन भन्दा मतलब पनि तपाईँको अब यो नागरिकता र पासपोर्टको कुरा भयो, होइन। अब पहिला जस्तो चाहिँ अलिक समस्या चाहिँ छैन, अहिले समाजमा चाहिँ अलिकति बुझेका छन्, हाम्रो समुदायको पहिचानलाई लिएर हिँड्दाखेरि चाहिँ स्वीकार्ने पनि अवस्था पनि छ अहिले चाहिँ, होइन। तर सबै ठाउँमा होइन फेरि, जस्तै अब काठमाडौँ भ्यालीका आउट अफ भ्यालीको कुरा गर्नुपर्दाखेरि चाहिँ कुनै कुनै सेक्टरमा चाहिँ अहिले पनि हामीलाई भेदभाव चाहिँ हुन्छ, होइन। तर अब कम्पेरिटिभली तपाईँको पहिलाको दाजुमा चाहिँ अहिले तपाईँको अब फ्यामिलीले स्वीकारेको छ, स्कुल जान पाउँछौँ हामी, अब कलेज जान पाउँछौँ, फ्रीली हामी हिँड्न पाउँछौँ, हामी कुनै पनि कार्यक्रममा सहभागी हुन पाउँछौँ, अब हामीलाई एकदमै स्वीकारेको अवस्था पनि छ अहिले चाहिँ।
त्यो चाहिँ तपाईँहरू जस्तै होइन यसरी सार्वजनिक रूपमा आफ्नो पहिचान चाहिँ खुलाएर सङ्घर्ष गरेर आएको सीमित व्यक्तिहरूले मात्र इन्जोय गरिरहेको प्रिभिलेज हो कि सबै समुदायमा यस्तो छ?
यो सबै समुदायको लागि हो खासै त्यो, होइन। अब यसो हामी खुलेर आएकोलाई मात्र भन्ने कुरा पनि भएन, अब हामी खुलेर आएकोले व्यक्तिले चाहिँ नखुलेका व्यक्तिहरूलाई कसरी चाहिँ प्रेरणा दिने भन्ने कुरा हो। अब हामीले मात्र लडेर हामीलाई मात्र हुने त होइन।
त्यसको लागि के गरिराख्नु भएको छ तपाईँहरूले अहिले, अरूहरूलाई पनि यसरी नै सहज रूपमा आएर होइन आफ्नो जीवन चाहिँ राम्रोसँग जिउनको लागि के गरिराख्नु भएको छ?
अब अहिले हाम्रो ब्लु डायमन्ड सोसाइटी हाम्रो संस्था छ, अनि फेडरेसन अफ सेक्सुअल एन्ड जेन्डर माइनोरिटिज हाम्रो एउटा महासङ्घ पनि छ, होइन। अब जिल्लाभरि हाम्रो 40 जिल्लामा चाहिँ हाम्रो संस्था छ, फरक फरक नाममा दर्ता भएका संस्थाहरू छ, उहाँहरूलाई अगाडि ल्याउन, उहाँहरूलाई हौसला गर्न चाहिँ हामीले अहिले मानव अधिकारको कार्यक्रम, क्षमता अभिवृद्धिको तालिम होइन खुलेर आउनको लागि चाहिँ हामीले गर्नुपर्ने कामहरू सबै गरेका छौँ कि अब अहिले म्याक्सिमम् साथीहरू जो लुकेर बस्नु भएको थियो उहाँहरू खुल्ने क्रममा पनि छ भनेपछि चाहिँ उहाँहरूलाई चाहिँ कस्तो खालको समस्या छ र त्यो समस्याको समाधान कस्तो तरिकाले गर्न सकिन्छ भनेर चाहिँ हामी सबै ठाउँमा चाहिँ एउटा निड एसेसमेन्ट टाइपको भन्छौँ नि त्यस्तो कार्यक्रमहरू गर्छौँ होइन।
कतिको प्रभावकारी भएको छ?
एकदमै प्रभावकारी भएको छ। त्यही भएर अहिले हरेक जिल्लाबाट हरेक क्षेत्रबाट साथीहरू खुलेर आउने क्रममा पनि छ होइन। तर पहिला पहिला चाहिँ अलिकति अप्ठ्यारो मान्ने, डराउने त्यस्तो खालको समस्या थियो भने अहिले चाहिँ अब धेरैभन्दा धेरै साथीहरू खुलेर चाहिँ आफ्नो आवाज, आफ्नो कुराहरू, आफ्नो मुद्दाहरू चाहिँ राख्न सक्ने भएको छन् के साथीहरू चाहिँ।
हालसालै चाहिँ तपाईँलाई बेलायतको एउटा संस्था ए पोलिटिकलले विश्वको प्रभावशाली 100 व्यक्तिमध्येमा छानेको छ होइन, कस्तो लागिरहेको छ र यसले तपाईँलाई के फरक पार्छ, तपाईँको काममा अथवा तपाईँको जीवनमा के फरक पार्छ?
अब फरक त धेरै नै पार्छ, तर मैले चाहिँ अब जुन मलाई यो बेलायतको संस्थाले चाहिँ जुन ए पोलिटिकलले चाहिँ विश्वभरिको प्रभावशाली व्यक्तिहरूमध्ये चाहिँ 100 जुन छान्यो नि त्यसमा म परेँ होइन। अब एक त मेरो आफ्नो जिम्मेवारी झन् धेरै बढेको महसुस मलाई भइरहेछ र एकदमै खुसी पनि लागिरहेछ। जति पनि यो विश्वभरिको 9,000 व्यक्तिमध्ये चाहिँ के अरे 100 जसमा चाहिँ हाम्रो हेलेन कार्क हुनुहुन्छ, मिसेल ओबामा हुनुहुन्छ होइन, क्रिस्टिना लेगार्ड हुनुहुन्छ जो चाहिँ यो इन्टरनेसनल मनिटरिङ फन्डको चाहिँ जो चेयर हुनुहुन्छ, अब ठुल्ठुलो व्यक्तित्वको अगाडि चाहिँ मेरो नाम जोडिँदा एकदमै खुसी लागिरहेछ मलाई। जस मैले चाहिँ आफ्नो क्षेत्रमा चाहिँ यो जेन्डर पोलिसीको कुराहरूमा, जेन्डर इक्वालिटीको कुरामा चाहिँ आफ्नो तरिकाले योगदान दिएको रहेछु र त उहाँहरूले मलाई त्यसरी लिस्ट गर्नुभयो होइन, एकदमै धेरै खुसी लागिरहेछ। अब आगामी दिनमा चाहिँ मैले यो जेन्डर पोलिसीको कुरा गरिराख्दाखेरि चाहिँ त्यसमा तेस्रो लिङ्गी समलिङ्गको मात्र होइन, महिला र पुरुषको मात्र होइन कि हामी सबैजना व्यक्तिहरूको आफआफ्नो रेस्पोन्सिबिलिटी हुन्छ र आफआफ्नो एउटा लैङ्गिक पहिचान हुन्छ, त्यो लैङ्गिक पहिचान अनुसार चाहिँ बाँच्नु पाउनुपर्छ भनेर चाहिँ मेरो आगामी दिनमा चाहिँ अझ बढी चाहिँ व्यापक रूपमा म चाहिँ यही काममा नै अलिकति लाग्नेछु होइन।
Enjoy more stories in your language by visiting sbs.com.au.